السلام علیکم ناظرین، درود و سلام ہو محمد و آل محمد پر۔ پروگرام انداز جہاں کے ساتھ آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے مصر میں سیاسی اور آئینی کشمکش۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، یقیناً آپ نے خبروں میں ملاحظہ فرمایا ہوگا اور سنا ہوگا اور اخبارات میں بھی دیکھا ہوگا کہ گزشتہ جمعرات یعنی 22 نومبر کو مصر کے صدر محمد مرسی نے ایک آئینی آرڈیننس جاری کر کے موجودہ یعنی اب تو سابق ہو گئے اٹارنی جنرل کو برطرف کر دیا اور ان کی جگہ ایک نئے اٹارنی جنرل کو تعینات کیا، اور اس کے ساتھ ہی یہ بھی آرڈر کیا کہ ان کے فرمان کو یا صدارتی فرمان کو کسی بھی عدالت میں چیلنج نہیں کیا جا سکے گا، اور نہ ہی عدالت کو یہ حق حاصل ہوگا کہ وہ آئین ساز کونسل کو تحلیل کر سکے۔ اور بھی بہت سارے نکات تھے اس آرڈیننس میں، جس میں بظاہر جو ان کے مخالفین نے یہ کہتے ہیں کہ اس طرح کے آرڈیننس سے صدر نے اپنے اختیارات میں اضافہ کیا ہے اور ان پر ایک طرح سے آمریت کی طرف جانے کا الزام لگا ہے، لیکن مصر کے صدر نے یہ بات واضح کر دی ہے کہ یہ آرڈیننس وقتی ہے جب تک نئی پارلیمنٹ تشکیل نہیں پا جاتی اور ملک کا نیا آئین وضع نہیں ہو جاتا۔ بہرحال مصر کے صدر، ایوان صدر اور ان کے وزراء کی طرف سے تمام تر وضاحتوں اور صفائی دینے کے باوجود گزشتہ جمعرات سے اب تک قاہرہ سمیت ملک کے مختلف علاقوں اور شہروں میں احتجاجی مظاہرے جاری ہیں۔ بعض علاقوں میں، خاص طور پر دمنہر میں، تو اخوان المسلمین کے دفتر کو آگ بھی لگا دی گئی، اور چنانچہ گزشتہ جمعرات سے لے کر اب تک جو پرتشدد مظاہرے ہو رہے ہیں ان میں 3 افراد ہلاک اور 400 کے قریب زخمی ہو چکے ہیں، اور اطلاعات یہ ہیں کہ یہ سلسلہ ابھی بھی جاری ہے۔ اس درمیان جو مخالف رہنما ہیں صدر مرسی کے، من جملہ حمدین صباحی اور محمد البرادی، ان کا کہنا ہے کہ وہ جب تک آرڈیننس واپس نہیں لے لیا جاتا اپنے مظاہرے جاری رکھیں گے۔ سوال یہ پیدا ہوتا ہے کہ محمد مرسی نے یہ اقدام کیوں کیا اور اس کے کیا نتائج برآمد ہو سکتے ہیں مصر کے عوام کے لیے، ایسے مصر کے لیے جو ابھی نئے نئی جمہوریت کا تجربہ کر رہا ہے صدر مبارک کی معزولی اور برطرفی کے بعد۔ اس سوال اور اس جیسے دیگر سوالوں کا ہم جواب تلاش کریں گے اپنے آج کے اس پروگرام میں۔ اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے عالمی امور کے ماہر جناب ساجد رضوی صاحب کو، لندن اسٹوڈیو میں موجود ہوں گے بین الاقوامی امور کے تجزیہ نگار جناب ڈاکٹر عنایت اللہ اندرابی، اور دہلی اسٹوڈیو میں موجود ہوں گے سینئر اور سرکردہ تجزیہ نگار افضل مصباحی صاحب۔ ان مہمانوں سے گفتگو ہوگی۔ ساجد رضوی صاحب، السلام علیکم۔ میں وہی سوال جو میں نے اپنے ناظرین کے سامنے پیش کیا کہ صدر مرسی نے جو یہ اعلان کیا ہے، آئینی آرڈیننس جاری کیا ہے، اس کے کیا نتائج نکل سکتے ہیں سیاسی اور دیگر پہلوؤں کے اعتبار سے؟
دیکھیں، اس کے ممکن ہے جو نتائج تھے وہ تو سب کے سامنے ہیں۔ پچھلے 3-4 روز سے جو تحریر اسکوائر پر جو مظاہرے ہو رہے ہیں اور دیگر شہروں میں بھی جو ہے اس کے اثرات دیکھنے میں آئے، منفی اثرات جسے کہہ سکتے ہیں، اور البتہ موجودہ حکومت کو جو ایک طویل عرصے کی ڈکٹیٹرشپ کے بعد، آمریت کے بعد اقتدار میں آئی ہے، ایک انقلاب کے بعد انتخابات ہوئے اور آزادانہ انتخابات میں محمد مرسی اور ان کی جماعت کو بالآخر کامیابی ملی اور وہ اقتدار میں آئے، اس وقت مسئلہ یہ ہے کہ محمد مرسی کو بہرحال پھونک پھونک کر قدم اٹھانے کی ضرورت ہے، کیونکہ ابھی حکومت میں ایسے عناصر موجود ہیں کہ جو ماضی کی 30-32 سالہ آمریت سے تعلق رکھتے ہیں اور ان کے اندر ہمدردی کے جذبات ان کے لیے پائے جاتے ہیں۔ دوسری طرف جو سیٹ اپ یہاں پر آیا ہے اس کو نہ تو اسرائیلی حکومت برداشت کر سکتی ہے اور نہ ہی مغرب اور خصوصاً امریکہ، کیونکہ نئی جو حکومت وہاں پہ بنی ہے جسے انقلاب کا نتیجہ قرار دے رہے ہیں، عوامی حکومت قرار دیا جا رہا ہے، اس کو ہرگز برداشت نہیں کیا جا سکتا کہ وہ مضبوط حکومت بن کر جو ہے وہ اقدامات کرے اور ان خطوط پر چلے کہ جن کا عوامی مطالبات میں ہم مشاہدہ کر چکے ہیں پچھلے 1.5-2 سال کے دوران۔ محمد مرسی نے جو اقدام کیا ہے، اور اس جیسے اور بھی اقدام کیے جا سکتے ہیں، ان سے اس بات کی توقع تھی کہ وہ یہ اس قسم کے اقدامات کریں گے، لیکن اس وقت انہوں نے اس کا انتخاب کیوں کیا، یہ بظاہر غزہ کی جو جنگ تھی جس میں حماس کو کامیابی حاصل ہوئی اور فلسطین کو ایک بار پھر 8 روزہ جنگ میں اسرائیل جیسی جابر بڑی حکومت کے اوپر جو ہے جبکہ جنگ کو ہم کہہ سکتے ہیں کہ اصلاً یک طرفہ جنگ اس میں جو ہے انہیں جو شکست کا سامنا کرنا پڑا شکست و ریخت کا اس سے محمد مرسی جو ہے انہوں نے موقع سے فائدہ یہ اٹھایا کہ یہ اقدام کر ڈالا اور وہ سوچ رہے تھے کہ لوگوں کا رجحان یا انداز جو ہے توجہ جو ہے وہ غزہ کی 8 روزہ جنگ اور اس کے اثرات پر ہے لہٰذا یہ موقع مناسب ہے اور انہوں نے اس موقع سے فائدہ اٹھانے کی کوشش کی لیکن یہ طے ہے کہ ان کے مخالفین اور وہ عناصر جو ماضی کی حکومتوں سے وابستہ رہے ہیں اور خاص طور پر حسنی مبارک کی حکومت کے حامی شمار ہوتے ہیں یا وہ لبرل عناصر یا وہ لوگ جو کسی بھی طور پر وہاں پر اسلام نواز کسی بھی جماعت کو یا پارٹی کو برداشت نہیں کر سکتے ان وہ موقع کی تلاش میں ہیں اور ایسا کوئی موقع وہ ہاتھ سے جانے نہیں دیں گے کہ جس سے وہ فائدہ اٹھا سکیں جس سے وہ لوگوں کو سڑکوں پہ لا سکیں جس سے وہ حکومت کی مخالفت کر سکیں اور یہ بات بالکل واضح ہے لہذا ضرورت جو ہے وہ محسوس یہ کی جا رہی ہے اور جو تجزیے سامنے آئے ہیں اس میں محمد مرسی کے حامی افراد جو ہیں ان کا کہنا یہی ہے کہ انہیں بہت ہی سوچ سمجھ کر جو ہے وہ قدم اٹھانے چاہیے اور ایسا کوئی موقع نہیں دینا چاہیے کہ جو اس قسم کے عناصر کے ہاتھ لگے اور مصر کی حکومت جو ہے یا مصر کا جو عوامی نظام جو طویل عرصے کے بعد اقتدار میں آیا ہے اس کو کوئی ضربہ پہنچے
جی بہت شکریہ آپ کا چلتے ہیں لندن اسٹوڈیو جہاں پر عالم امور کے ماہر ڈاکٹر عنایت الاندرابی صاحب موجود ہیں ڈاکٹر صاحب السلام علیکم
وعلیکم السلام ورحمۃ اللہ
ڈاکٹر صاحب مصر میں یہ ایک عام مطالبہ تھا کہ حسنی مبارک اور اس کی ٹیم کے ارکان اور ان لوگوں کا محاسبہ کیا جائے ان پر مقدمہ چلایا جائے ان کو سزا دی جائے جنہوں نے مصری مظاہرین کا عام شہریوں کا قتل عام کیا محمد مرسی کا جو یہ آرڈیننس 22 نومبر کو جاری ہوا اس میں واضح طور پر یہ کہا گیا ہے کہ انہوں نے یہ آرڈیننس اس لیے جاری کیا ہے تاکہ انہوں نے عوام سے جو وعدہ کیا ہے عام شہریوں کے قاتلوں پر مقدمہ چلانے کا اس کے ذریعے وہ ان پر مقدمہ چلانا چاہتے ہیں تو جب عام مطالبہ یہ تھا کہ مقدمہ چلایا جائے حسنی مبارک اور ان کے ساتھیوں پر اور محمد مرسی بھی یہ کہہ رہے ہیں کہ آرڈیننس اسی لیے ہے تو پھر ان کے خلاف سڑکوں پر اترنے والے لوگ کون ہیں
بسم اللہ الرحمن الرحیم دیکھیے یہ ذرا ایک پیچیدہ صورتحال ہے یہاں آپ ایک بلیک اینڈ وائٹ ایک سیاہ سفید جو سچویشن ہوتی ہے یہاں وہ سچویشن نہیں ہے معاملے کے کئی پہلو ہیں اور اس کے کئی ڈائمینشنز ہیں ایک مقامی ایک مصری وہاں جو ایجپٹ میں جو ہوا اور اس کے نتیجے میں جو یہ حکومت آئی وہ ایک فوری ڈائمینشن ہے لیکن اس کے علاوہ اس کا ایک لانگ ٹرم ڈائمینشن بھی ہے اور یہ اس کا ایک ڈائمینشن بھی ہے کہ یہ محض مصر اور اخوان المسلمین یا محمد مرسی کا مسئلہ ہی نہیں ہے یہ اوور آل مسلم دنیا میں حکمرانی کا ایشو ہے تو یہ اس میں کئی ایشوز انوالو ہوتے ہیں میں ذرا اس کو مختصر کرتے ہوئے اور وقت کی نزاکت کو مدنظر رکھتے ہوئے میں یہ گزارش کرنا چاہوں گا کہ وہاں جو تحریر سکیر میں جو اس وقت لوگ موجود ہیں وہ کسی ایک ہی مکتب فکر کے لوگ نہیں ہیں وہاں طرح طرح کی پریشانیاں ہیں اب دیکھیے یہ جو اس وقت دستور ساز اسمبلی ہے جو دستور بنانے میں اس وقت جن کے ذمے لگایا گیا ہے کہ وہ دستور بنائیں آپ دیکھیں کہ اس سے آلریڈی آج سے کچھ عرصہ پہلے وہاں قریب 2 درجن یعنی 24 اس کے ممبرز جو ہیں انہوں نے وہاں اس سے علیحدگی اختیار کی اس میں عمر موسیٰ بھی شامل تھا جو کہ سابق سیکرٹری جنرل رہا ہے عرب لیگ کا یعنی ایک تھورلی ایک سیکولر آدمی اور ایک پرانے آرڈر کا حسنی مبارک کے دور کا آدمی عمر موسیٰ وہ بھی اس سے الگ ہو گیا اور ایک اور اس کا ممبر اس کا نام تھا واحد عبد المجید تو وہ جب الگ ہو گیا تو اس نے یہ کہا کہ ہم اس دستور ساز کمیٹی میں نہیں بیٹھیں گے جو ایسا دستور بنایا جہاں ایسا دستور بنایا جا رہا ہو جس میں وہابی اور سلفیت کا اثر ہو تو وہاں کئی ایلیمنٹس ہیں اب عمر موسیٰ ایک مکتب فکر کا ہے یہ واحد عبد المجید یہ دوسرے مکتب فکر کا ہے، یعنی پریشانیاں اور ریزنٹمنٹ اور یہ جو اس وقت وہاں کا جو پروٹیسٹ ہے اس میں کوئی ایک ہی چیز شامل نہیں ہے۔ تو میری یہ گزارش ہے کہ اصل میں ایجپٹ کا مسئلہ جو ہے یہ پہلے دن سے، روز اول سے ہم اس کو ایک بہت ہی ایکسپریمنٹل انداز میں دیکھ رہے ہیں۔ ہم یہ دیکھ رہے ہیں کہ ایک تجربہ وہاں کیا جا رہا ہے، تجربہ اس چیز کا کیا جا رہا ہے کہ ایک اسلامی، یعنی وہ لوگ جو اسلامی حکومت چلانا چاہتے ہیں کیا وہ اس کو چلا پائیں گے کہ نہیں، ان کا کوئی تجربہ نہیں ہے۔ بلکہ اخوان المسلمین کی ایک نظریاتی ہسٹری ہے اور ان کا جو نظریاتی وہ جو بیگیج ہے تو اور ان کی جو وہ بیسس ہے وہ تو ہمیں یہ کہتی ہے کہ ان کو حکمرانی کرنے میں کئی مشکلات آئیں گی۔ یعنی انہوں نے آج تک تو یہ دکھایا ہے کہ وہ بہت زیادہ پاور کے پیچھے ہیں، یعنی انہوں نے بہت زیادہ جو ہے وہ پاور حاصل کرنے کی کوشش کی ہے۔ اگر آپ ذرا پیچھے جائیں تو انہوں نے ایک زمانے میں فری آفیسرز کی حمایت کی اور وہ فری آفیسرز کے نتیجے میں کرنل ناصر جو ہے وہ برسر اقدار آ گیا۔ بعد میں کرنل ناصر نے ہی ان کے بہت سے لوگوں کو شہید کیا، سید قطب کو شہید کیا، لیکن انہوں نے اس وقت ایک مس ججمنٹ کر کے، جس طرح کہ پاکستان میں جماعت اسلامی کرتی ہے کہ وہ کبھی آرمی کو سپورٹ کر کے اقتدار حاصل کرنا چاہتی ہے، اسی طرح انہوں نے، اخوان نے اس وقت فری آفیسر کو سپورٹ کر کے اقتدار حاصل کرنا چاہا۔ تو یہ بھی ان کی نظریاتی ہسٹری کا ایک پہلو ہے کہ یہ کسی طرح اقتدار پر آنا چاہتے ہیں۔ اب یہ کہ ہم بہت ہی ان بائسڈ اور غیر متاثر انداز میں ہم اس کو ایک تجربے کے طور پر دیکھ رہے ہیں کہ یہ کتنی قابلیت دکھائیں گے، ان کو بہت سی چیزوں کا مظاہرہ کرنا ہے، ان کو حکمت، تدبر۔
بہت شکریہ ڈاکٹر صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں،
آگے بڑھانے ہیں۔
بہت شکریہ۔ چلتے ہیں دہلی اسٹوڈیو، یہاں پر موجود ہیں سینئر تجزیہ نگار جناب افضل مصباحی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جی مصباحی صاحب، آپ کیا کہتے ہیں، کیا یہ جو آئینی آرڈیننس جاری کیا ہے محمد مرسی نے، انہوں نے خود اپنے لیے مشکلات پیدا کر لی ہیں یا یہ قوم اور مصری عوام کے بہترین مفاد میں ہے؟
بسم اللہ الرحمن الرحیم۔ اس وقت جو مصر کے حالات ہیں، ان حالات میں جو محمد مرسی نے فیصلہ لیا یا آرڈیننس جاری کیا ہے، وہ ایک طرح سے انتہائی غیر دانشمندانہ فیصلہ کہا جا سکتا ہے۔ مصر ابھی ایک ایسے حالات سے گزر رہا ہے جن حالات میں اس طرح کے فیصلوں کی ضرورت نہیں تھی۔ میں سمجھتا ہوں نہ صرف ان حالات میں بلکہ آنے والے حالات میں بھی اس طرح کے فیصلوں کی ضرورت محسوس نہیں کی جا سکتی۔ اس کی وجہ یہ ہے کہ اگر جس طرح سے محمد مرسی نے یہ فیصلہ صادر کیا کہ ان کے قوانین بنائے گئے قوانین کے ان کو فیصلوں کو، ان کے آرڈیننس کو، ان کے فرامین کو کہیں بھی چیلنج نہیں کیا جا سکتا ہے، یہ میں سمجھتا ہوں کہ یہ آمریت کی طرف قدم بڑھانا ہے۔ جس طرح سے حسنی مبارک کے دور میں ہوا کرتا تھا، اگر اسی طرح کی آمریت کی طرف قدم بڑھانا ہوگا تو ظاہر ہے کہ آپ دیکھ سکتے ہیں کہ اتنے لوگوں نے اپنی قربانیاں دی مصر کی سرزمین پر، اور آج بھی جس طرح سے وہاں کی انسانی حقوق کی تنظیم اور وہاں کے جمہوریت پسند لوگ اور وہاں کی اپوزیشن پارٹیاں جس طرح سے سڑکوں پر سامنے آئی ہیں، اس سے یہ آپ ان کے جذبات کا اندازہ کر سکتے ہیں کہ وہ کس طرح چاہ رہے ہیں کہ مصر میں جمہوریت مضبوط ہو، اور وہ ایسے کسی بھی عناصر کو پسند نہیں کر سکتے یا ایسے کسی بھی آرڈیننس یا فیصلے کو پسند نہیں کر سکتے جو جمہوریت کو زخ پہنچانے کے مترادف ہو۔ میں سمجھتا ہوں کہ انہوں نے اپنے لیے بہت بڑی مصیبت کئی اعتبار سے کھڑی کر لی اب تک، یعنی ان کے اقتدار پر بیٹھنے کے بعد سے لے کر اس آرڈیننس سے پہلے تک مصر کے حالات نسبتاً ٹھیک تھے، اور ہمیں ایسا محسوس ہو رہا تھا کہ یہ آنے والے دنوں میں حالات اور بھی اچھے ہوں گے اور اس کی وجہ سے مشرق وسطیٰ کے حالات بھی بہتر ہوں گے، لیکن انہوں نے یہ آرڈیننس جاری کر کے نہ صرف اپنے لیے بلکہ اپنی پارٹی کے لیے اور اپنے ملک کے لیے اور جمہوریت کے لیے بہت بڑا نقصان دہ فیصلہ لیا ہے۔ آپ دیکھیں جمہوریت، انہوں نے کہا ہے کہ انہوں نے اپنے ہاتھ میں آئین سازی کی ذمہ داری لے لی ہے، और उन्होंने कहा है कि जो भी हम कानून बनाएंगे वो कानून, उस कानून को कोई भी चैलेंज नहीं कर सकता। मैं समझता हूं कि ये सिर्फ सियासी एतबार से ही गलत नहीं है, बल्कि आप अगर इस्लाम की तारीख पर रोशनी डालें तो आप देखेंगे कि जब भी खुल्फाए राशिदीन रिजवानुल्लाह ताला अलैहिम अजमईन कोई भी फैसला लेते थे तो सबसे पहले शूरा के सामने वो फैसला रखते थे। यही वजह है कि कई बार हमने देखा, हमने अहादीस में पढ़ा है कि हजरत उमर रज़ियल्लाहु ताला अन्हु कोई भी फैसला लेते थे तो वो हजरत अली रज़ियल्लाहु ताला अन्हु से पहले पूछते थे, दूसरे सहाबा कराम से पूछते थे। बल्कि मुतअद्दिद बार अहादीस में यह आया है कि लौला अली लहकल उमर, कि अगर हजरत अली रज़ियल्लाहु ताला अन्हु ना होते तो उमर हलाक हो जाते। मतलब क्या है कि ये मशवरा का जो अमल है जो इस्लाम ने हमें दिया है, अगर हम उसको नजरअंदाज कर देंगे तो किसी भी एतबार से हम इस्लामी जमहूरियत कायम नहीं कर सकते। हमारे सामने ईरान की मिसाल मौजूद है, ईरान की जमहूरियत उनके लिए एक रोल मॉडल के तौर पर हो सकती है कि वो इस अगर इनके सामने ईरान की जमहूरियत, इसका आइन, इसके कवानीन और इस तरह की चीजें जो है इनके सामने एक लाअमल मौजूद है, एक रोल मॉडल मौजूद है, तो मैं समझता हूं कि बगैर मशवरा किए हुए आज मिस्र की सरजमीन पे जो अपोजिशन पार्टियां हैं, उन अपोजिशन पार्टियों को अगर आप अपने एतमाद में नहीं लेते हैं और उनकी बातों को आप सामने नहीं रखते हैं, उनके मशवरों को आप सामने नहीं रखते हैं, तो मैं समझता हूं कि ये कैसी जमहूरियत होगी।
बहुत शुक्रिया।
बगैर अपोजिशन के कोई भी इख्तदार बरसर इख्तदार पार्टी कोई भी अगर फैसला लेती है अपोजिशन की हिमायत के बगैर, तो मैं समझता हूं कि ये आमरियत के मुतरादिफ है। मिस्र का नुकसान होगा, बल्कि जमहूरियत का, इस्लामी जमहूरियत का भी नुकसान होगा और इलाके का नुकसान होगा कि वहां पे हालात और भी तशद्दुद की तरफ बढ़ेंगे।
जी साजिद रिजवी साहब, आप देखें कि मोहम्मद मिर्सी ने यह फैसला एक ऐसे वक्त किया है कि जब इससे पहले सुप्रीम कोर्ट या आला तरीन जो अदालत है वो खुद मोहम्मद मुर्सी के खिलाफ फैसले ले चुकी है। उसने एक बार दस्तूर साज असम्बली को या आइन साज असम्बली को जो है वो उसने तहलील कर दिया था। उसके बाद मोहम्मद मुर्सी ने दोबारा ऑर्डिनेंस जारी करके उसको बहाल किया है। तो ऐसे में अगर मोहम्मद मुर्सी उन लोगों के खिलाफ जिन्होंने आवाम का कत्लेआम किया है कोई फैसला लेना चाहें और सुप्रीम कोर्ट की तरफ से उस पर रोक लगा दी जाए, तो इस एहतमाल को या इस इम्कान को, इस मफरीजे को मद्देनजर रखते हुए अगर मोहम्मद मुर्सी ने यह कहा है कि आर्जी तौर पर हमारा ये ऑर्डिनेंस है और हमने उन लोगों के खिलाफ मुकदमा चलाने के लिए नया कानून पेश किया है और हमारे इस ऑर्डिनेंस को चैलेंज नहीं किया जा सकता, तो क्या ये ऑर्डिनेंस अवाम के मफाद में नहीं है या अवामी मुतालबात को पूरा नहीं कर रहा है?
देखें, जैसे कि आपने कहा वो किसी हद तक दुरुस्त है, माजी को अगर मद्देनजर रखें तो मोहम्मद मुर्सी का फैसला जो है वो मुनासिब नज़र आता है, लेकिन जो हालात वहाँ पर दरपेश हैं और उनकी जो मुखालफत है और मौजूदा, मैंने जैसे कि शुरू में मैंने कहा कि माजी की हुकूमतों या माजी के हुक्मरानों और हुकूमत से वाबस्ता अफराद के लिए ये किसी तौर पर काबिल तसव्वुर ही नहीं था कि वहाँ पर एक अवामी हुकूमत जो है वो कायम हो, एक ऐसी हुकूमत के जो आवाम के वोटों से बरसर इख्तदार आए, आज़ादाना इंतखाबात हों और उसमें इस्लामी रुझान भी मौजूद हो, इस्लामी अनासिर भी देखने में आए, ये उन लोगों के लिए किसी तौर पर भी जो है वो काबिल कबूल नहीं है। अब आते हैं इस बात की तरफ कि जब इतनी बड़ी तादाद में वहाँ ऐसे लोग भी मौजूद हैं कि जो इस सेट और बाअसर हैं, नफूज हैं, बाहर से उनकी जो है वो हिमायत और डोरें हिलती हैं, तो वो किसी तौर पर भी जो है वो इसको बर्दाश्त नहीं कर सकते, लिहाजा वो इस बात के मौके की तलाश में रहते हैं और रहेंगे कि कोई सा छोटा से छोटा मौजू जो है उनके हाथ लगे और वो उसको बढ़ाएं और उसको लोगों को सड़कों पर लेके आए, मुजाहरे करें, तोड़फोड़ और तशद्दुद की राह अपनाकर जो है कम से कम इतना कर दें कि मौजूदा हुकूमत जो है या जो भी हुकूमत अवामी वोटों से बरसर इख्तदार आती है वो मजबूत ना हो, वो जम ना पाए, वो बुनियादी तौर पर और असासी तौर पर कोई इकदाम करने से कासिर रह गया। ये मसला कि अवाम के हक में है, यानी बिल्कुल इसमें कोई शक नहीं कि अवाम के हक में है ये फैसला अगर इसको देखा जाए, और लेकिन इनकी तरफ से जो ये ऐलान हुआ वो काफ़ी देर से हुआ कि ये आर्जी है, बाद में कहा गया जब सड़कों पर लोग निकल आए और मुजाहरे शुरू हो गए, तोड़फोड़ हो गई, तो तब जो है वो हुकूमत के तर्जुमान ने आके इस बात की वजाहत की कि जो फैसला लिया गया है, ये जो आईनी आर्डिनेंस जारी किया गया है मोहम्मद मुर्सी की जानिब से, उनके दफ्तर की तरफ से, ये आर्जी है और उसके बाद जो है वो दोबारा जो भी सूरत हाल होगी उसको बाद में जो है सॉल्व किया जाएगा, बाद में देखा जाएगा। तो ये काफ़ी देर हो चुकी थी और मुखालिफिन को, हिजब इख्तलाफ को या जिन जो लोग सड़कों पर मौजूद हैं उनको ये मौका मिल चुका था कि वो आके अपनी मुखालफत का इजहार करें, और पूरी उनकी शुरू दिन से ही वाजे होकर सामने आ गया था कि वो इस मुखालफत को जो है वो तशद्दुद की सम्त ले जाना चाहते थे और वो उसमें ले जाने में कामयाब हो गए।
जी इंद्रावी साहब, आप क्या कहते हैं कि इन्होंने जो ये ऐलान किया है कि ये हमारा ऑर्डिनेंस आर्जी है और उस वक्त तक ही नाफिजुल अमल रहेगा जब तक कि नई पार्लियामेंट में तश्कील नहीं पा जाती और नया आइन मुल्की वजा नहीं हो जाता, तो इसे आप मोहम्मद मुर्सी की पसपाई कहेंगे कि उन्होंने अपने मौके से पसपाई अख्तियार की, या उनका एक दानिशमंदाना फैसला था और पहले से उनके पेश नज़र ये बात थी कि सिर्फ ये वक्ती तौर पर हम अपना ऑर्डिनेंस जारी कर रहे हैं, और अगर ये आर्जी है तो फिर इतना शोर शराबा और हंगामा क्यों है?
जी ये उन्होंने ज़रा उसको कूल डाउन करने के लिए कहा है, और मुमकिन है ऐसा ही हो। यानी मैं तो नहीं समझता कि वो कोई नई आमरियत कायम करेंगे, ऐसी बात नहीं है। लेकिन मसला ये है कि वहाँ तहरीर सुकैर में पिछले साल भी देखिए, एक बात तो बहुत ही साफ थी कि ये सारा कुछ जो हो रहा है ट्यूनीजिया में, इजिप्ट में और उसके बाद भी, इसमें ये बात बहुत आयां थी कि इसको जो चीज़ इंस्पायर कर रहा है, जो चीज़ पीछे मुहर्रिक के तौर पर काम कर रहा है, वो लोगों का इस्लामी जज्बा है। लेकिन इस्लामी जज्बा ही काफ़ी नहीं है, असल में एक क़यादत हो, एक कोई ऐसा एक प्रिंसिपल हो जिस पे सब लोग एग्री करें, तो ये चीज़ें बहुत ज़रूरी होती हैं इस्तेहकाम के लिए। तो ऐसा नहीं था, यानी वहाँ कई तरह के लोग थे, कुछ लोग बस आज़ादी चाहते थे और वो आज़ादी को उस हद तक लेते हैं कि वो उसको इस्लाम से भी ला ताल्लुक करते हैं। तो ऐसी आज़ादी तो नेचुरली वो मोहम्मद मुर्सी या ये जो नई हुकूमत आई है इनके लिए तो ऐसी आज़ादी देना मुमकिन नहीं है। तो इस तरह की कई चीज़ें हैं। अब सबसे बड़ा मसला वहाँ का जो सियासी इसराइल का मसला है, तो इससे भी वहाँ काफ़ी हालात बनते हैं कि इनका इसराइल के साथ क्या मामला रहता है। और अभी जो इसराइल ने गजा पर जो जारियत की और उसके बाद जो सीज़ फायर हुआ, उस सीज़ फायर पर भी कुछ लोग खुश नहीं थे। अब वहाँ तरह तरह के इंटरेस्ट्स काम कर रहे हैं, तो अब ये जो इस वक्त की एजिटेशन है, मैंने पहले ही अर्ज किया कि इसमें भी कई तरह की इंटरेस्ट्स शामिल हैं और सभी जेन्युइन नहीं है, लेकिन बहुत सारी इंटरेस्ट्स हैं और उनको एक एक करके गिनना और उनको एनालाइज करना, इसके लिए ज़रा वक्त दरकार है। लेकिन बस इशारा ये काफ़ी है कि इसमें कई इंटरेस्ट शामिल हैं।
बहुत शुक्रिया आपका। मिज़बानी साहब, बहुत से मुबसिन का ये भी कहना है कि मुर्सी ने ये फरमान या ये ऑर्डिनेंस एक ऐसे वक्त जारी किया जब गजा के मामले में उनके रवैये और उनके मौकफ पर अमरीका ने उनका शुक्रिया अदा किया। जाहिर है अमरीका उसी वक्त मोहम्मद मुर्सी या किसी का भी शुक्रिया अदा करेगा जब सूरत हाल इसराइल के नफ़े में हो। ओबामा ने शुक्रिया अदा किया मोहम्मद मुर्सी का, तो इससे बात साफ हो जाती है कि उन्होंने कहीं ना कहीं किसी भी सूरत से दानिस्ता या ना दानिस्ता इसराइल को फ़ायदा पहुंचाया, और उसके बाद ही उन्होंने ये ऑर्डिनेंस जारी किया। और साथ ही उसी से एक दिन पहले IMF ने और यूरोपीय यूनियन ने अरबों डॉलर कर्जे देने का भी वादा किया। तो ये दो तीन चीज़ें जो सामने आ रही हैं, इसको एक दूसरे से आप कितना मुर्तबित समझते हैं?
देखिए, गज़ा का जो मामला है, गज़ा के सिलसिले में मैं आपको बताना चाहूँगा कि इसराइल ने कभी ये तसव्वुर भी नहीं किया था कि इस तरह से फिलिस्तीन की तरफ से और इस तरह से इसराइल पे हमला होगा, तलबीब पे हमला होगा और सैकड़ों मिज़ाइल दागे जाएंगे, और उससे वो बहुत ज़्यादा परेशान था। अंदरूनी तौर पे वहाँ पे इंतशार की कैफियत तारी होती जा रही थी, जिसकी वजह से आलमी ताकतों को ये महसूस हो गया कि इसराइल की पोजीशन काफ़ी कमज़ोर होती जा रही है। ऐसे हालात में ओबामा ने भी और UNO ने भी और दिगर यूरोपीय यूनियन ने भी और दिगर आलमी ताकतों ने भी इस पर दबाव डाला कि किसी तरह से मोहम्मद मुर्सी की तरफ से ये इकदाम हो कि ये सीज़ फायर हो जाए। ये इसमें कोई शक नहीं कि ये सीज फायर जो है ये जहां इसराइल के मफाद में था वहीं फिलिस्तीन के भी मफाद में है, इसलिए कि वहां पर भी कैजुअल्टी बहुत ज्यादा हो रही थी, दर्जनों बेकसूर फिलिस्तीनी मारे गए। लेकिन इस पर जिस तरह से उनको रिस्पॉन्स मिला है, उन रिस्पॉन्स का उन्होंने फायदा उठाने की कोशिश की है, और मैं समझता हूं कि ये किसी न किसी हद तक जरूर उनके जो है इसके पसे पर्दा ये अवामिल कारफर्मा होंगे कि आलमी ताकतें उनके फेवर में आ चुकी हैं और इसराइल के हक में उन्होंने ये एक कदम उठाया है। तो अगर उन्होंने इस तरह का इतना बड़ा स्टेप लिया है तो जरूर इस तरह की कोई ना कोई तहरीक जरूर मिली होगी। मैं समझता हूं कि मोहम्मद मुर्सी ने जो ये फैसला लिया है, ऑर्डिनेंस जो जारी किया है, ये उनके हक में बिल्कुल ही, उन्होंने कभी तसव्वुर भी नहीं किया होगा कि इस तरह के फैसले, इस तरह का एहतजाज हो सकता है। लेकिन अब उनको ये महसूस हो चुका है कि इस तरह के कोई भी फैसले वो उनके लिए नुकसानदेह साबित होगा और खुद उनकी पार्टी के लिए नुकसान से साबित होगा। मैं समझता हूं कि इस वक्त की सूरत हाल ये है कि मोहम्मद मुर्सी को चाहिए कि न तो कोई भी ऐसा कोई कदम करें कि जिससे जमहूरियत को नुकसान पहुंचे, जिससे वहां की आवाम को नुकसान पहुंचे और वहां के शहरी जो है फिर दोबारा तशद्दुद पर आमादा हों, और अगर वो किसी भी तरह का कोई भी फैसला आलमी बिरादरी के दबाव में आकर करते हैं या ये सोचते हैं कि हम कोई भी ऐसा फैसला ले लेंगे अगर अमरीका उनकी हिमायत में आ जाता है और कोई भी फैसला ले सकते हैं, तो ये तो इस तरह के फैसले जो है वो हुस्नी मुबारक भी लिया करते थे, इसी तरह के फैसले सऊदी फरमा रवा भी लेते रहे हैं, बहरीन की सरजमीन पर भी इसी तरह के फैसलों से जो है बहरीन को तबाह, बहरीन में जमहूरियत कुचल दी गई। तो मैं समझता हूं कि ये उनकी नादानी होगी कि अगर वो अमेरिका के शाह पर या उनके इशारे पर या उनकी हिमायत से इस तरह के इकदाम करते हैं तो ये उनके लिए मैं समझता हूं उसमें कातिल से कम नहीं होगा।
जी बहुत शुक्रिया साईं साहब। बाज जो तजिया निगार उनका ये कहना है कि गजा पर जो इसराइली जारहियत थी 8 रोज़ा, उसमें जितनी तवक्कुआत थी मोहम्मद मुर्सी से गजा के ताल्लुक से, फिलिस्तीनी अवाम की हमायत के ताल्लुक से, उस पर वो पूरे नहीं उतरे, ये बाज मुबस्सिरीन का कहना है। और जाहिर है कि जब ओबामा उनका शुक्रिया अदा करें तो ये इस गुमान को तकवीत हो जाती है। आप क्या कहेंगे?
देखिए ज़ाहिरन तो ऐसा ही है, मोहम्मद मुर्सी ने के हवाले से जो एक कुछ अर्से पहले इसराइल के नाम जो उनका ख़त आया, उन्होंने ख़त लिखा और इसराइल के वज़ीर आज़म को अपना बड़ा भाई करार देकर मुखातब किया, जिसकी आम तौर पर लोगों को तवक्को नहीं थी। बहरहाल ये उनके सिफारती ताल्लुकात हैं जो जिसकी वहाँ के मिस्री अवाम को ये उम्मीद थी और उनके मुतालबात में से था कि इसराइल से सिफारती ताल्लुकात तोड़े जाएँ, लेकिन ना सिर्फ ये सिफारती ताल्लुकात तोड़े नहीं गए बल्कि उनको बरकरार रखा गया और इसराइली सफ़ीर जो है वो दोबारा काहरा में वापस अपनी कुर्सी पर विराजमान हुआ और मिस्री सफ़ीर भी जो हैं वो तल अबीब में जो है मौजूद हैं और मामूल के सिफारती मिशन पर काम कर रहे हैं, जबकि मुतालबात जो हैं वो मिस्र में ख़ासतौर पर ये जोर पकड़ाता जा रहा है और उसने इन मौजूदा सदर यानी मोहम्मद मुर्सी से इस बात की उम्मीद की जा रही थी कि वो कम से कम जो है वो ताल्लुकात जो हैं वो कम से कम सतह पर ले आएंगे, लेकिन ऐसा जो है वो नहीं हुआ। और इसके साथ ही यूरोप और अमेरिका से भी जो है उनके ताल्लुकात में किसी किस्म की जो है कोई तब्दीली या कमी के आसार देखने में नहीं आए और उसके नतीजे में जो है वो ये हम कह सकते हैं कि गजा के हवाले से जो उनका किरदार रहा, अलबत्ता माजी में तो हुस्नी मुबारक में बैठे थे, उन्होंने तो आहनी दीवारें खड़ी की हुई थी, इनके आने के बाद वो आहनी दीवारें जो हैं वो ख़त्म की गई और फ़लस्तीनियों की आमदरफ़्त शुरू हुई और उनके कुछ मसाइब कम हुए और मसाइल और मुश्किलात किसी हद तक उनके दूर हुए जो हुस्नी मुबारक के दौर में फ़लस्तीनियों के लिए वहाँ मौजूद थे। रह गई ये बात कि जो 8 रोज़ा जंग हुई उसमें हुस्नी मुबारक इन्होंने क्या किरदार अदा किया, इन्होंने मुसालहत या सालिसी का किरदार जो अदा किया और वो अमेरिका के कहने पर, इसराइल के कहने पर, क्योंकि इसराइल को तो ये ज़ाहरन तवक्को नहीं थी कि फ़लस्तीनी जो है इस दफ़ा भी जो है इस अंदाज में जो है झेल जाएंगे या न सिर्फ झेल जाएंगे बल्कि मुकाबले पर उतर आएंगे। तो जब ये मुकाबले की सूरत हाल उन्हें नजर आई और यहाँ से रॉकेट बरसाया गया और तल अबीब को भी निशाना बनाया गया, बल्कि तल अबीब से दूर तर वो रॉकेट गए और उनके जो गुंबद आहनी जिसको उन्होंने हिफाजती महराब जाल करार दे रखा था तल अबीब के ऊपर, वो टूटता जब नजर आया तो मजबूर हो गए कि वो मिस्र को बीच में लेके आए और उसने इस बीच मोहम्मद मुर्सी का किरदार जो है वो نمایاں نظر آتا ہے کہ انہوں نے فلسطینیوں کو بھی آمادہ کیا اس بات پر. البتہ فلسطینیوں کا آمادہ ہونا فوری طور پر جنگ بندی پر مسلم ہے, کیونکہ وہاں جو جانی اور مالی نقصان ہو رہا تھا وہ کہیں زیادہ تھا اور اس کی کہیں شنوائی بھی نہیں تھی. جبکہ
اس میں ایک بات تھی کہ عام طور سے پہلے جو ہے وہ جنگ بندی ہوتی تھی, اس میں فلسطینیوں کو نقصان ہوتا تھا, لیکن اس بار فلسطینیوں کی طرف سے جو شرائط رکھی گئی تھی میرا خیال بیشتر شرائط تسلیم کی گئی
جی بالکل. اس میں کوئی شک نہیں کہ اس وقت جو ہے جو فلسطینی تحریک حماس نے جو شرائط پیش کی اس کو مورد نظر رکھا گیا, اس کو قبول کیا گیا اور اس کو انہوں نے ایکسیپٹ کیا, اس صہیونیوں نے بھی اور مصری حکومت جس کی نگرانی میں یہ معاہدہ ہوا. لیکن مسئلہ یہ ہے کہ اسرائیل سیوں سے تو کوئی توقع نہیں رکھی جا سکتی کہ وہ کسی معاہدے کو جو ہے وہ قبول کریں فلسطین کے تعلق سے. ہم اوسلو معاہدے سے لے کر اور یہ 8 روزہ جنگ تک کے معاہدوں کو اگر آپ مد نظر رکھیں تو اسرائیل نے وہ تمام معاہدے, وہ تمام تجاویز, وہ تمام روڈ میپ جو خود انہوں نے دیے اور فلسطین کی انتظامیہ یا فلسطینی مذاکرہ کار ان پر ایگری ہوتے چلے گئے اور انہوں نے ان کو سائن کیا, اس پر بھی جو ہے اسرائیل نے عمل نہیں کیا. اور اس کی چونکہ بنیاد جو ہے وہ تشدد پر, خونریزی پر اور قبضے پر ہے, تو بعید ہے کہ وہ اس قسم کا وعدہ کر کے اس پر جو ہے عمل درآمد کریں. تھوڑے تھوڑے عرصے کے بعد ان کی جو خوہ ہے وہ چمک اٹھتی ہے اور وہ اسرائیل کے فلسطین کے مختلف مقامات کو جو نشانہ بناتے ہیں. اور جب تک غزہ میں حماس کی حکومت رہے گی یہ اس قسم کی جارحیت جو اسرائیلیوں کی جانب سے ہم مشاہدہ کرتے رہیں گے.
جی اندرابی صاحب, میں آپ سے یہی پوچھنا چاہوں گا, پھر پلٹوں گا اپنے پچھلے سوال کی طرف. اگر اسی طریقے سے مخالفت ہوتی رہی مرسی کے آرڈیننس کی, تو انہوں نے عوام سے جو وعدہ کیا ہے کہ ہم قاتلوں پر مقدمہ چلائیں گے, حسنی مبارک اور ان کی ٹیم کے افراد کو انصاف کے کٹہرے میں لا کر کھڑا کریں گے, کیسے وہ کر پائیں گے آپ کے خیال میں؟
دیکھیں میرا اس میں یہ کہنا ہے اور میری یہ کنسیڈر رائے ہے, یہ میں اب اسی وقت آپ کے سامنے نہیں کہہ رہا ہوں. میری یہ کنسیڈر رائے ہے کہ وہاں مصر میں جو ہوا, میں نے آپ سے پہلے بھی یہ عرض کیا کہ اس کے پیچھے ایک اسلامی جذبہ کار فرما تھا, لیکن جس طرح ایک انقلاب میں جس طرح جو زی اقتدار ٹولہ ہوتا ہے اور اقتدار رکھنے والی جتنی بھی قوتیں ہوتی ہیں زندگی کے ہر دائرے میں, وہ شکست ان کو ہوتی ہے اور نئی قوتیں برسر اقتدار آ جاتی ہیں, تو ایسا پروسیس مصر میں نہیں ہوا. تو وہاں پرانے اقتدار کے باقیات ابھی کافی باقی ہیں, فوج میں ہیں, انڈسٹری میں ہیں, جوڈیشری میں ہیں. تو میرا نہیں یہ سمجھنا کہ محمد مرسی کوئی بھی ایسا ایجنڈا پرسو کر سکتے ہیں, کوئی بھی ایسا ایجنڈا چلا سکتے ہیں جس میں پرانے نظام کے ساتھ جو بہت ہی زیادہ جس کی جو ہے وہ یعنی پرانے نظام کے جو بنیادی چیزیں ہیں, جیسے ان لوگوں کو سزا دینا جنہوں نے کچھ کیا, تو اس طرح کے اقدامات میں نہیں سمجھتا کہ محمد مرسی کی حکومت یہ اقدامات کر سکتی ہے, اس لیے کہ یہ جو قوتیں ہیں یہ ان کو کرنے نہیں دیں گی. اور اسی زمرے میں اسرائیل کا مسئلہ بھی آتا ہے, وہ اسرائیل کے بارے میں کوئی ریڈیکل کوئی ایسی پوزیشن نہیں لے سکتے, اس لیے کہ اس میں وہاں کی قوتیں ہی نہیں بلکہ اس میں بین الاقوامی سیاست انوالو ہے. اور میں آپ سے یہ کہوں کہ یہاں برطانیہ میں, امریکہ میں, یہ اگرچہ حسنی مبارک ان کا بہت فیورٹ تھا, لیکن اس وقت جو محمد مرسی کی حکومت اور مسلم بردرہڈ کی حکومت, جو اخوان المسلمین کی حکومت قائم ہوئی ہے, یہ اس کے بالکل خلاف نہیں ہے بلکہ یہ ایک اکوموڈیٹ کرنے کے موڈ میں ہے. میں نے یہاں کئی مذاکرات دیکھے ہیں جس سے یہ بات سامنے آتی ہے کہ یہ ان کا ایک فیصلہ ہے کہ یہ مصر میں اور اسلامی دنیا میں, ٹونیزیا میں فی الحال ایسی اسلامی قوتوں کو برداشت کریں گے جو ان کے سیاسی مفادات کو محفوظ کر سکے.
بہت شکریہ آپ کا.
ان کے سیاسی مفادات میں اسرائیل اور صہیونی ریاست سر فہرست ہے.
بہت شکریہ مصباحی صاحب. ایک ایسے وقت جب گزشتہ روز مرسی صاحب نے اعلیٰ عدالتی کونسل کے ممبران سے, جو ان کے اس فیصلے کی شدید اور سخت مخالف ہے, اس سے ملاقات کی, اور اس ملاقات میں انہوں نے کہا کہ ہم یہ فیصلہ واپس نہیں لیں گے. دوسری طرف جو دیگر سیاسی ان کے مخالف رہنما ہے, حمدین صبائی اور محمد البرادی اور دیگر جماعتیں مخالف, وہ یہ کہہ رہی ہیں کہ جب تک یہ آرڈیننس واپس نہیں لیا جائے گا ہم اپنا احتجاج قاہرہ سمیت دیگر علاقوں میں جاری رکھیں گے. تو صورتحال کو آپ کیسا دیکھ رہے ہیں؟ کیا اگر یہ سلسلہ جاری رہا تو نوخیز جمہوریت کو مصر میں نقصان نہیں پہنچے گا؟ آیا مرسی اپنے اقدام سے پسپائی اختیار کریں گے اور فیصلہ واپس لیں گے، جبکہ وہ کہہ چکے ہیں کہ ہم واپس نہیں لیں گے؟
دیکھیں، انہوں نے تو پہلے ہی کہہ دیا ہے کہ یہ جو اختیارات ہیں وہ اپنے پاس رکھنے کا ان کا کوئی ارادہ نہیں ہے، لیکن یہ کہ اگر جتنی تاخیر کریں گے، میرا ماننا یہ ہے کہ اسے واپس لینے میں وہ جتنی تاخیر کریں گے اتنا ہی جمہوریت کو نقصان پہنچے گا. جس طرح سے وہاں کی عوام سڑکوں پہ اتر چکی ہے، وہ تشدد مظاہرے ہو رہے ہیں، 3 افراد مارے جا چکے ہیں، 400 سے زیادہ افراد زخمی ہو چکے ہیں، اور اپوزیشن لیڈران نے یہ عزم کر رکھا ہے کہ جب تک یہ آرڈیننس واپس نہیں لیتے ہیں اس وقت تک وہ اپنا مظاہرہ جاری رکھیں گے. تو میں سمجھتا ہوں کہ انہیں جلد سے جلد یہ اپنے اس فیصلے کو واپس لینا چاہیے تاکہ وہاں پہ امن قائم ہو. ابھی سب سے بنیادی صورتحال وہاں پہ یہ ہے کہ سب سے پہلے وہاں پر امن قائم ہو، تشدد کا سلسلہ بند ہو، دوسرے یہ کہ جمہوریت کی طرف آہستہ آہستہ ان کو بڑھنا ہوگا. اگر وہ چاہیں گے کہ یک بیک وہ جمہوریت قائم کر دیں تو ایسے ہی ہوگا کہ ایک شعر میرے ذہن میں آتا ہے کہ ہوئے ہیں اہل نظر مدعی بھی منصف بھی، کسے دلیل کریں کس سے منصفی چاہیں. تو یہ ایسے ہی ہو جائے گا کہ یہ صدر مرسی اپنے پاس سارے اختیارات رکھ لیں گے اور وہ خود بھی عدلیہ کا بھی فیصلہ، عدلیہ کا بھی کام انجام دیں گے، سیاست کا بھی کام انجام دیں گے، آئین سازی کا بھی کام انجام دیں گے. تو یہ تو جمہوریت ایک چوچو کا مربع بن کر رہ جائے گی. میں سمجھتا ہوں کہ یہ انتہائی نقصان دہ ثابت ہوگا وہاں کی نوخیز جمہوریت کے لیے. انہیں ابھی یعنی کہ ایک دو روز کے اندر انہیں یہ فیصلہ واپس لینا چاہیے تاکہ یہ کم سے کم تشدد کا سلسلہ بند ہو، مظاہرہ بند ہو. اس کے بعد اپوزیشن کو اعتماد میں لے کر وہ آئین سازی کا سلسلہ بنائیں اور آئین سازی کا کام تیزی سے جاری ہو اور وہ جس اسلامی روح کو آئین میں شامل کرنا چاہتے ہیں، اسلامی روح کو آئین میں شامل کرتے ہوئے تمام اپوزیشن کے لیے، تمام طبقے کے لیے قابل قبول بنائیں. اس کے بعد ہی میں سمجھتا ہوں کہ وہاں جمہوریت مضبوط ہو سکتی ہے. اس طرح کے فیصلوں سے یقیناً بہت بڑا نقصان ہوگا.
جی بہت شکریہ. صحیح صاحب، اگر فرض کر لیا جائے کہ محمد مرسی اپنا یہ فیصلہ واپس لیتے ہیں، اگر چنان کا واپس نہیں لیں گے، تو اس گروہ کو یا اس طبقے کو یا ان لوگوں کو کیا جواب دیں گے جن سے انہوں نے وعدہ کیا تھا؟ البتہ وعدہ تو پوری قوم سے کیا تھا کہ ہم قاتلوں کو جو ہے انصاف کے کٹہرے میں لا کر کھڑا کریں گے، اور ان کا دعویٰ بھی یہی کہ ہم نے یہ آرڈیننس اسی لیے جاری کیا.
لیکن پھر دوسری صورت میں ممکن ہے کہ وہ پارٹی جو ہے وہ سڑکوں پر نکل آئیں، اور اس کا بھی امکان جو ہے وہ موجود ہے. لیکن میں یہ سمجھتا ہوں کہ اس صورتحال سے ان کو کوئی بیچ کا راستہ جو ہے، اگر وہ اس حد تک مصر ہیں کہ وہ اپنا فیصلہ واپس نہیں لیں گے، اور ان کے مشاورین اور ان کے معاونین بھی جو ہیں اس بات کو درست سمجھتے ہیں کہ انہوں نے جو فیصلہ لیا، انہوں نے جو آرڈیننس جاری کیا بالکل درست ہے اور اسے واپس نہیں لیا جائے گا، تو بیچ کی رات انہوں نے ایک نکالنے کی کوشش کی ہے، اور وہ یہ کہ اس کو عارضی قرار دیا ہے انہوں نے. اور لیکن اس کے علاوہ بھی اگر کوئی قانونی طریقہ وہ ڈھونڈ نکالیں اور اس کو جو ہے بیچ کا راستہ نکال کے اس مسئلے کو حل کرنے کی کوشش کریں، تو وہ جسے کہتے ہیں سانپ بھی مر جائے اور لاٹھی بھی نہ ٹوٹے، یہ جو ہے وہ بہتر ہوگا. لیکن دوسری صورت میں اگر یہ ویسے آثار یہ بتا رہے ہیں کہ اگر یہ مظاہرے بڑھتے ہیں اور تشدد کی فضا جو ہے وہ مزید پھیلتی ہے، تو بعید نہیں ہے کہ وہ اپنا آرڈیننس جو ہے ممکن ہے عارضی طور پر واپس لینے پر تیار ہو جائیں. اس وقت ان کی جانب سے جو ہے وہ یہ کہا جائے کہ جو ان کا آرڈیننس تھا، آئینی آرڈیننس، یہ ممکن عارضی طور پر جو ہے وہ واپس لے رہے ہیں اور اس کو پھر کسی مناسب موقع پر جو ہے وہ اجرا کرنے کی کوشش کریں گے.
جی ہمارے ساتھی بتائیں گے کہ وقت کتنا بچا ہے. میرا خیال کافی، ہاں 2 منٹ کا وقت بچا ہے. اندرابی صاحب، 2 منٹ میں میں آپ سے جواب چاہوں گا کہ کہا یہ جا رہا ہے کہ اخوان المسلمین میں بھی کچھ لوگ ایسے ہیں جو اس آرڈیننس کے خلاف ہیں، تو کیا آپ سمجھتے ہیں کہ بغیر اس اخوان المسلمین کے مشورے کے انہوں نے اتنا بڑا فیصلہ لے لیا؟
نہیں، ان کے مشورے کے بغیر تو نہیں لے سکتے، وہی ان کی بیسس ہے اور خود وہ اخوان کے بہت پرانے رہنما ہیں، تو ان کے فیصلے کے بغیر نہیں لے سکتے ہیں. لیکن جہاں تک اس بات کا تعلق ہے کہ کیا وہ واپس لیں گے، تو میرا یہ تجزیہ ہے کہ ان کے سامنے اس وقت جو پریورٹی ہے وہ اپنے اقتدار کو بہتر بنانا اور اس کو مستحکم بنانا ہے. تو اس لیے اگر اس انٹرسٹ میں وہ سمجھیں گے تو شاید اس کو واپس بھی لیں گے، اور یہ بالکل ایک دانش مندی بھی ہوگی، اور یہ کامن سنس بھی کہتی ہے کہ مصر میں کسی شخص کو بھی، یہ مرسی کا مسئلہ ہی نہیں ہے، کوئی بھی حکومت جو اسلامی اپنے آپ کو کہے اور جمہوری کہے، उसको कई चैलेंजेस हैं, उनको बहुत एहतियात और दानिशमंदी के साथ काम करना होगा। तो मैं समझता हूं कि शायद दानिशमंदी का तकाजा यही होगा कि वो इसको फिर वापस ले लें।
बहुत शुक्रिया आपका, हम आपके शुक्रगुजार हैं। अफजल मिसबाही साहब के भी, साजिद साहब का भी बहुत शुक्रिया, आप स्टूडियो में तशरीफ लाए। नाजिन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू सुनी। बहरहाल मोहम्मद मुर्सी ने गुज़िश्ता जुमेरात 22 नवंबर को जो अटेंडेंस जारी किया, उसके बाद उनके सामने एक सख्त मुश्किल दरपेश है, और उनके मुखालिफिन जो हर वक्त मौके की तलाश में रहते थे, इस वक्त सड़कों पर निकल आए। और इस दरमियान अमरीका बहादुर ने भी मौका हाथ से गंवाया नहीं, और उसने भी ऐसे मौके पर जब मिस्र में इस तरह के हालात हैं एक रिपोर्ट जारी करके ये कह दिया कि मिस्र में इंसानी हकूक की खिलाफ वर्जी हो रही है। गुज़िश्ता 32 बरस में उसी मुबारक के दौर इकतदार में उसे इंसानी हकूक की खिलाफ वर्जी नजर नहीं आई, और ये वो बयान था कि जिस पर खुद मिस्री अवाम ने शदीद एहतजाज किया। दो रोज़ कबल काहिरा में अमरीकी सफारत खाने के सामने लोग सड़कों पर आए और उसने अमरीका की इस तरह की शरंगेजी के खिलाफ अपने जज्बात का इजहार किया। बहरहाल मिस्र की सूरत हाल बहुत ही मौजूदा सूरत हाल में पेचीदा है, और जैसा कि हमारे मेहमानों ने कहा कि फूंक फूंक कर कदम उठाने की जरूरत है। अगले प्रोग्राम तक के लिए इजाजत दीजिए, खुदा बहुत शुक्रिया।